یا ایک دوسرے کے ساتھ ظلم و زیادتی ہو گئی ہے تو معافی تلافی کر لے، تاکہ جب رمضان شریف شروع ہو تو یہ اللہ تعالیٰ کی عبادت و طاعت کے لیے پوری طرح تیار ہو۔ لہذا آج شب برات کے متعلق کچھ فضائل بیان کیے جاتے ہیں، اور رسالہ جزاء الاعمال جو سارے سال ہوتا رہا اس کے آخر میں حضرت تھانوی رحمۃ اللہ علیہ نے خاتمہ لکھا ہے، اور خاتمے کے عنوان کے تحت وہ اعمال تحریر فرمائے ہیں جو بہت ہی زیادہ جامع ہیں۔ وہ اعمال خود بھی بہت اونچے اعمال ہیں، اور وہ اعمال اور بہت سے دوسرے نیک اعمال کا ذریعہ بھی ہیں، جس میں سے ایک عمل کی تشریح شروع کی گئی تھی، وہ تھی نیک صحبت میں بیٹھنا، اللہ والوں کی صحبت اختیار کرنا۔ اس کو فی الحال یہیں پر روکا جاتا ہے، اور اللہ تعالیٰ کو منظور ہوا اور زندگی باقی رہی تو انشاءاللہ رمضان المبارک کے بعد خاتمے سے دوبارہ تشریح شروع کی جائے گی۔ کیونکہ آج اس ہفتے میں شب برات آنے والی ہے، آئندہ منگل کو شب برات ہوگی انشاءاللہ، یعنی ہم منگل کے دن گزار کر آنے والی رات شب برات کی ہوگی، تو منگل کو بیان نہیں، تیاری کر کے مغرب کے بعد سے اس رات کی عبادت کے لیے تیار ہو جائیں اور اپنے آپ کو عبادت میں مشغول کر لیں۔ اب اس کے لیے ادھر ادھر آنا جانا یا سفر کرنا یہ رکاوٹ بنتا ہے اس رات کی عبادتوں کے اندر، اس لیے منگل کو بیان نہیں ہوگا۔ سب حضرات ان فضائل کے مطابق اپنے آپ کو دن بھر آرام کر کے رات بھر جاگ کر عبادت کرنے کے لیے تیار رکھیں، اور مغرب کے بعد ہی سے عبادت میں لگ جائیں، اور اس رات میں کیا کرنا چاہیے آخر میں یہ بیان کیا جائے گا، اس کے مطابق اس رات کو اللہ تعالیٰ کی یاد میں گزاریں، اس کی عبادت میں گزاریں، توبہ استغفار میں گزاریں، ذکر اللہ میں گزاریں، نوافل پڑھنے میں گزاریں، اور دعاؤں میں گزاریں۔ اس رات کے بڑے فضائل ہیں۔ ایک فضیلت یہ ہے کہ اس رات میں اللہ تعالیٰ اپنی ساری مخلوق پر نظر رحمت فرماتے ہیں، اپنے مخلوق پر رحمت کی نظر فرماتے ہیں، اور ساری مخلوق کی مغفرت فرما دیتے ہیں سوائے چند آدمیوں کے۔ ایک روایت میں دو آدمیوں کا ذکر ہے، دوسری روایت میں پانچ آدمیوں کا ذکر ہے، کہ پانچ گنہگار ایسے بدنصیب ہیں، پانچ گنہگار، اور پہلی روایت کو ملا لیں تو سات گنہگار، سات گناہ کرنے والے ایسے بدنصیب ہیں کہ شب برات جس میں اللہ جل شانہ کی طرف سے رحمت عام ہوتی ہے اور ہر ایک پر اللہ تعالیٰ کی رحمت متوجہ ہوتی ہے اور اس کی مغفرت اور بخشش ہو جاتی ہے، لیکن ان کی مغفرت نہیں ہوتی اور ان کی بخشش نہیں ہوتی، اور یہ لوگ اللہ تعالیٰ کی رحمت سے محروم ہو جاتے ہیں۔ چنانچہ حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ سے مروی ہے، چنانچہ حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ جل شانہ شعبان کی پندرہویں رات میں، اللہ جل شانہ شعبان کی پندرہویں رات میں اپنی ساری مخلوق کی طرف متوجہ ہوتے ہیں، اپنی ساری مخلوق کی طرف متوجہ ہوتے ہیں اور اپنی ساری مخلوق کو بخش دیتے ہیں اور معاف کر دیتے ہیں، سوائے مشرک کے اور کینہ رکھنے والے کے, کہ ان دو آدمیوں کی بخشش نہیں ہوتی. یعنی خدا نخواستہ جو شرک کے اندر مبتلا ہوگا, یا خدا نخواستہ کسی دوسرے مسلمان سے اس کے دل میں کینہ ہوگا, اور بعض روایتوں میں حسد کا ذکر ہے, حسد ہوگا تو اس کی اس رات میں بخشش نہیں ہوگی. اور بے حقیقی روایت میں یہ بھی ہے کہ قطع رحمی کرنے والے کی بھی اس رات میں بخشش نہیں ہوگی. اور جو مسلمان مرد تہمت یا پاجامہ ٹخنے سے نیچے رکھتا ہے اور اپنی شلوار یا پاجامے سے اپنے ٹخنے چھپا کر رکھتا ہے, اس کی بھی اس رات میں مغفرت اور بخشش نہیں ہوگی. اور تیسرے, والدین کی نافرمانی کرنے والے کی بھی اس رات میں بخشش نہیں ہوگی. جو والدین کی خدمت نہیں کرتا اور ان کو راضی نہیں رکھتا, ان کو ستاتا ہے, ان کو پریشان کرتا ہے, یا ان کو سخت سخت جواب دیتا ہے, یا اور کسی طریقے سے ان کو ایزا اور تکلیف پہنچاتا ہے, جس کی وجہ سے اس کے والدین دونوں یا ان میں سے کوئی ایک اس سے ناراض ہوتا ہے, تو یہ اتنا بڑا گناہ ہے کہ اس رات میں ایسے آدمی کی بھی بخشش نہیں ہوگی. اور چوتھے, شراب پینے کی عادت رکھنے والے کی بھی اس رات میں بخشش نہیں ہوگی. جو شراب پینے کا عادی ہو اس کی بھی اس رات میں بخشش نہیں ہوگی, اور کسی کو ناحق قتل کرنے والے کی بھی اس رات میں بخشش نہیں ہوگی. یہ سات آدمی ایسے ہیں کہ اللہ تعالیٰ کی اس رحمت عام میں بھی اللہ تعالیٰ کی رحمت سے محروم ہو جائیں گے, اور اللہ تعالیٰ کی رحمت سے اور اس کی مغفرت سے اور اس کی بخشش سے یہ اللہ بچائے محروم ہو جائیں گے. لہذا ہم سب کو چاہیے کہ اس رات کے آنے سے پہلے پہلے اپنا اپنا جائزہ لے لیں کہ ہم میں ان گناہوں میں سے کوئی گناہ تو نہیں پایا جاتا, اور ان گناہوں میں سے کوئی گناہ ہم سے ہو تو نہیں رہا ہے. اگر ہو رہا ہو تو فوراً اللہ تعالیٰ کی بارگاہ میں رجوع ہو کر کے سچے توبہ کر لیں, کیونکہ اگر یہ گنہ گار بھی توبہ کر لیں گے تو ان شاء اللہ تعالیٰ ان کی بھی بخشش ہو جائے گی, اور ان کی بھی ان شاء اللہ تعالیٰ مغفرت ہو جائے گی. ان میں سے بعض گناہ ایسے ہیں کہ ہم جو جتنے یہاں موجود ہیں یا جو معاشرے کے اندر دیندار کہلاتے ہیں, نیک نمازی کہلاتے ہیں, تو بعض گناہ ایسے ہیں کہ الحمدللہ ان سے اللہ پاک نے اپنی رحمت سے ہم کو بچایا ہوا ہے. جیسے ناحق کسی کو قتل کرنا, یہ دیندار مسلمان کا کام نہیں, عام طور پر وہ ایسا گناہ نہیں کرتے. ایسی شراب نوشی بھی عام مسلمان نہیں کرتے. انتہائی فاسق فاجر پاپی قسم کے لوگوں کا یہ طریقہ ہے, ورنہ جو نماز کے پڑھنے والے ہیں, روزے رکھنے والے ہیں, عبادت کرنے والے ہیں, عام طور پر وہ اس گناہ سے اللہ کے فضل و کرم اس کی توفیق سے محفوظ رہتے ہیں. البتہ چند گناہ ایسے ہیں, ایسے کفر و شرک سے بھی الحمدللہ عام طور پر عام مسلمان محفوظ ہی رہتے ہیں, لیکن چند گناہ ایسے ہیں کہ ان میں مبتلا ہونے کا قوی خطرہ ہے. یعنی یہ چند گناہ ان میں سے ایسے ہیں کہ جس میں عام مسلمان بھی, اور خاص طور سے جو دیندار کہلاتے ہیں, نیک نمازی کہلاتے ہیں, وہ بھی ان میں سے بعض میں مبتلا ہو جاتے ہیں. ان کی طرف میں متوجہ کر دیتا ہوں. مثلا شلوار ٹخنے سے نیچے رکھنا, اب یہ گناہ اتنا ہے کہ نمازی غیر نمازی تقریباً دونوں ہی اس میں مبتلا ہیں, الا ماشاء اللہ. یعنی بہت کم نمازی آپ کو ایسے نظر آئیں گے جن کی شلواریں ٹخنوں سے اوپر ہوں اور وہ اوپر رکھتے ہوں, ورنہ بعض نمازیوں کو تو آپ خود دیکھتے ہوں گے کہ وہ نماز پڑھنے آئیں گے تو اپنی شلوار ٹخنوں سے اوپر کر لیں گے, اور نماز سے فارغ ہو کر مسجد ہی میں اپنی شلوار ٹخنے سے نیچے کر لیں گے. پینٹ پتلون میں تو ہوتا ہی یہی ہے. اب یہ نمازی بھی مبتلا ہے اس کے اندر, روزہ رکھنے والے بھی مبتلا ہیں, تراویح پڑھنے والے بھی مبتلا ہیں, حج کرنے والے بھی مبتلا ہیں, عمرہ کرنے والے بھی مبتلا ہیں, تلاوت کرنے والے بھی مبتلا ہیں, تسبیح پڑھنے والے بھی مبتلا ہیں. یہ جو ہمارے معاشرے کے دیندار کہلاتے ہیں, جو لوگوں کے اندر نیک سمجھے جاتے ہیں, وہ بھی اس میں مبتلا ہیں. اس لیے ہم سب کو اپنا بھی اور اپنی نرینہ اولاد کا بھی جائزہ لیں, کیونکہ اگر نابالغ بچے گھر کے اندر अगर उन्होंने शलवार पाजामा पहना हुआ है और वो पजामा टखने से नीचे, तो नाबालिग बच्चे तो मुकल्लफ नहीं है, वो गुनहगार नहीं होंगे, उनके वालदेन गुनहगार होंगे और वो भी अल्लाह ताला की इस रहमत से महरूम हो जाएंगे, अल्लाह बचाए, यानी वालदेन। तो ये गुनाह ऐसा है कि हम सबको अच्छी तरीके से जायजा लेना चाहिए और आज ही से तौबा करके उठेंगे, इंशाल्लाह अपनी शलवार पजामा तहमद टखनों से ऊपर रखेंगे। दूसरा गुनाह है वालदेन की नाफरमानी करना, वालदेन को सताना और उनको परेशान करना। ये गुनाह भी दीनदारों के अंदर भी पाया जाता है। बाज दीनदार जो नमाज भी पढ़ते हैं, रोजे भी रखते हैं, हज भी करते हैं, जक़ात भी देते हैं, लेकिन साथ साथ उनके अंदर ये बदतरीन गुनाह भी पाया जाता है कि उनके वालदेन दोनों या कोई एक जिंदा होता है लेकिन वो उनको सताते हैं, उन पर नाराज होते हैं, उनकी नाफरमानी करते हैं, उनको तकलीफ और ईजा पहुंचाते हैं। और ये अकबरुल कबायर में से, अकबरुल कबायर का मतलब होता है जो बड़े बड़े गुनाह हैं उनमें भी ज्यादा बड़ा गुनाह, और ऐसा बदतरीन गुनाह है कि शब बरात में भी ऐसे गुनाह करने वाले की बख्शिश नहीं होगी, मगफिरत नहीं होगी। लिहाजा अगर ये गुनाह हो रहा हो तो आज ही अपने वालदेन से माफी मांगकर उनको राजी कर लें और आइंदा उनकी खिदमत करें और अच्छे सलूक से रहें, यहाँ तक कि वो दिल से आपको दुआएं दें, क्योंकि माँ बाप की दुआ रद्द नहीं होती, बशर्ते कि वो दिल से दुआ दें। तीसरा है कता रहमी, रिश्तेदारों के साथ कता ताल्लुकी करना, उनके साथ बुरा सलूक करना, उनको सताना, परेशान करना, ये गुनाह अच्छे खासे दीनदारों के अंदर पाया जाता है और इसकी वजह मामलात की खराबी होती है, मुआशरत की खराबी होती है। यानी रिश्तेदार हैं, करीबी अजीज हैं, बाज दफ़ा उनके दरमियान दोस्ती भी होती है और गहरा ताल्लुक भी होता है, मोहब्बत भी होती है और रिश्तेदारी भी होती है, लेकिन मामलात खराब होने की वजह से और मुआशरत के खराब होने की वजह से आपस में कदर ताल्लुकी हो जाती है और आपस में नाइतफाकी हो जाती है, एक दूसरे से रंजिश हो जाती है। और रंजिश होना ये कतर अहमी है, ये नाहक रंजिश रखना और मिलना जुलना बंद कर देना और एक दूसरे के साथ बुरा सलूक करना, ये है कतर रहमी, ये गुनाह कबीरा है, ये हराम है। अब अच्छे खासे नमाज पढ़ने वाले, रोजे रखने वाले, जक़ात देने वाले, तिलावत करने वाले, यहाँ तक कि बाद लोग बुजुर्गों से भी ताल्लुक रखते हैं, ताल्लुक रखने के बावजूद अपना मामला साफ नहीं करते और सही नहीं करते और अपने दिल साफ नहीं करते और आपस में कदर ताल्लुकी के गुनाह के अंदर मुबतला रहते हैं, इस तरह से वो रिश्तेदारों के साथ कतर रहमी के गुनाह कबीरा के अंदर मुबतला रहते हैं। तो अगर खुदा ना खास्ता कोई ऐसे गुनाह में मुबतला हो तो उसको चाहिए कि बिला ताखिर अल्लाह ताला से माफी मांग ले और तौबा कर ले। और ऐसे एक गुनाह अपने दिल में कीना और बोझ रखना, ये भी अच्छे खासे दीनदारों के अंदर पाया जाता है। मुआशरे में जो लोग नेक नमाजी कहलाते हैं, हाजी नमाजी कहलाते हैं और वाकई नमाज रोजे के वो पाबंद होते हैं, मगर उनके दिलों के अंदर भी आपस में कीना और बोझ पाया जाता है। वो इस वजह से पाया जाता है कि एक दूसरे से लड़ाई हो गई, झगड़ा हो गया, अब चाहे किसी वजह से भी हुआ हो, उसके नतीजे में दिल के अंदर कीना पैदा हो जाता है और कीना रखना हराम है। कीना रखना, अपने दिल के अंदर बोझ रखना, ये हराम है और ये ऐसा बदतरीन गुनाह है कि इस गुनाह करने वाले की भी इस रात में बख्शिश नहीं होगी। तो ये वो गुनाह है जो आजकल के जाहिरी दीनदारों के अंदर भी और माशरे में दीनदार समझे जाने वाले लोगों के अंदर भी पाए जाते हैं। जो सच्चे पक्के अल्लाह वाले और नेक और दीनदार हैं वो अल्हम्दुलिल्लाह इन गुनाहों से आमतौर पर महफूज रहते हैं, मगर ऐसे आदमी तो आटे में नमक के बराबर भी नहीं है, इसलिए उनका तो शुमार करना ही मुश्किल है, वो तो किसी शुमार में नहीं है। लेकिन जो अवामी दीनदार कहलाते हैं उनके अंदर भी ये गुनाह जरूर पाए जाते हैं, इसलिए इन गुनाहों का जायजा ले लें। और इसके अलावा और भी गुनाह हैं जिसके अंदर जो मुसलमान मुबतला होगा उसके शय बरात में बख्शिश नहीं होगी, जैसे रिश्वत लेना देना, तो जो लोग रिश्वत लेने वाले हैं वो इस गुनाह के अंदर मुबतला हैं कि ये हराम है और नाजायज है और उनकी भी शय बरात में बख्शिश नहीं होगी। और गाने बजाने वाले, अब ये गाना बजाना जो है, गाना 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 सुनना, डांस देखना और फिल्में देखना, ये गुनाह दो कितना आम है। तकरीबन 99% मुसलमान मर्द औरत इस गुनाह के अंदर मुब्तला है, बजरिया टीवी VCR यूट्यूब फेसबुक यहाँ तक के मोबाइल पर भी नंगी फिल्में और गैर नंगी फिल्में गाने बाजे, ये गुनाह ऐसे हैं कि ये तो समझो 99% हमारे माशरे के अंदर आम दीनदार भी इसमें मुब्तला हैं, और जो दीनदार नहीं है वो तो इसमें डूबे हुए हैं, इस गुनाह के अंदर डूबे हुए हैं। और उलमा ने फरमाया कि ऐसे लोगों की भी इस रात में मगफरत नहीं होगी, उनकी भी बख्शिश नहीं होगी। अलबत्ता अगर ये सच्ची तौबा कर लेंगे तो इंशाल्लाह इनकी भी मगफरत और बख्शिश हो जाएगी। तो एक फजीलत तो भाई ये हो गई। दूसरी फजीलत ये है कि इन रातों, इस रात की इबादत की खुसूसी फजीलत है, इस रात की इबादत की खुसूसी फजीलत है। वो भी हज़रत मुआज़ बिन जबल रज़ियल्लाहु ताला अन्हु से मरवी है। वो फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि साल की 5 रातें ऐसी हैं, साल की 5 रातें ऐसी अजीम शान है कि जो आदमी इन रातों में जागे और जागकर अल्लाह ताला की इबादत करे और उसकी इताअत करे और बंदगी करे तो अल्लाह ताला उसके लिए जन्नत वाजिब कर देते हैं। अल्लाहु अकबर, यानी जरूर अपने फजल से उसको जन्नत में दाखिल फरमाएंगे। वो 5 रातें ये हैं, 8 ज़िलहिज्जा की रात, 9 ज़िलहिज्जा की रात जो अरफे की रात कहलाती है, और 10 ज़िलहिज्जा की रात जो बकरीद की रात कहलाती है, ईद उल फितर की रात जो रमजान गुजरने के बाद आती है, और शब बरात। ये 5 रातें ऐसी हैं कि जो इन रातों के अंदर जागे और इबादत में लगा रहे और फिर इबादत के जरिए इन रातों को जिंदा रखे तो उसकी जरूर अल्लाह ताला अपनी रहमत से उसको जरूर जन्नत में दाखिल फरमा देंगे और उसको जरूर अल्लाह ताला जन्नत का मुस्तहिक बना देंगे। तो ये भी इसकी बड़ी फजीलत है, इसीलिए ये रात इबादत की रात है, जिसका तरीका इंशाअल्लाह ताला आखिर में अर्ज किया जाएगा। तीसरी फजीलत ये है कि इस रात में अल्लाह ताला अपने सारे मखलूक की तरफ मुतवज्जे होते हैं और इतनी तादाद में लोगों को दोजख से आजाद फरमाते हैं जितनी के कबीले बनू कल्ब की भेड़ बकरियों के जिस्म पर बाल हैं। और अरब के अंदर आम तौर पर भेड़ बकरियां पालने का रवाज था, अरब में आम तौर पर भेड़ बकरियां पालने का रवाज था। एक आदमी 5-5 हज़ार 6-6 हज़ार बकरियां होती थी, एक आदमी के पास 5-5 हज़ार 4-4 हज़ार 6-6 हज़ार भेड़ बकरियां होती थी। तो उन कबीलों में सबसे ज्यादा भेड़ बकरियां कबीले बनू कल्ब के पास थी। अब हजारों बकरियां जिनके पास हों और फिर उन बकरियों के जिस्म पर बाल, उनकी तादाद कितनी बेअंदाजा और बेहिसाब, उससे भी ज्यादा तादाद में अल्लाह ताला शब बरात में लोगों को दोजख से बरी फरमाते हैं और उनकी मगफिरत और बख्शिश फरमाते हैं। तो ये रात मगफिरत की भी है, सारी रात अल्लाह ताला की तरफ से लोगों को बख्शा जाता है और उनकी मगफिरत की जाती है और उनको दोजख से आजाद किया जाता है। ये ऐसी मुबारक रात है, तो ये मगफरत की रात भी, इसलिए शब बरात भी कहते हैं और इसको शब मगफरत भी कहते हैं, क्योंकि शब बरात के माने बरी होने की रात और शब मगफरत माने मगफरत की रात। तो इस रात में बड़ी अल्लाह ताला अपने मखलूक की मगफरत फरमाते हैं। चुनाचे हज़रत आयशा रज़ियल्लाहु ताला अन्हा से मरवी है, चुनाचे हज़रत आयशा रज़ियल्लाहु ताला अन्हा से मरवी है, वो फरमाती हैं कि एक मरतबा रात को मेरी आँख खुली तो मैंने हुज़ूर घर में नहीं पाया, तो मैं आपको तलाश करने के लिए घर से बाहर निकली, ढूंढते ढूंढते आपको मैंने जन्नतुल बकी में पाया। آپ نے فرمایا عائشہ کیا تمہیں اس بات کا خیال گزرا کہ اللہ اس کے رسول تجھ پر ظلم کریں گے, یعنی تیرے یہاں میری باری ہوتے ہوئے میں کسی اور بیوی کے یہاں چلا گیا ہوں گا, تمہارا شاید یہ خیال ہو؟ کہا حضور مجھے کچھ ایسے خیال آیا تھا اس لیے میں آپ کی تلاش کرنے کے لیے نکلی. آپ نے فرمایا یہ کیسے ہو سکتا ہے کہ باری تمہاری اور میں کسی اور کے یہاں چلا جاؤں, لیکن میں یہاں جنت البقیع میں آیا ہوں دعا کرنے کے لیے, کیونکہ یہ دعا کی رات ہے, اس لیے کہ اللہ تعالیٰ شعبان کی 15ویں شب میں دنیا والے آسمان کی طرف, دنیا والے آسمان کی طرف خصوصی توجہ فرماتے ہیں, دنیا والے آسمان کی طرف خصوصی توجہ فرماتے ہیں, اور قبیلہ بنی کلب کی بھیڑ بکریوں کے بالوں سے زیادہ تعداد میں لوگوں کی مغفرت فرماتے ہیں. تو اس سے معلوم ہوا کہ رات مغفرت کی ہے اور بخشش کی ہے, اس لیے اس رات میں زیادہ سے زیادہ اپنے لیے, اپنے مرحومین کے لیے, تمام مسلمان خواتین و حضرات کے لیے مغفرت کی دعائیں مانگنی چاہیے. یا اللہ اپنی رحمت سے ہمیں ہماری بخشش فرما, ہماری مغفرت فرما, ہمیں دوزخ سے بری فرما. یاد رکھو کہ ویسے تو اللہ تعالیٰ روزانہ ہی رات کے آخری تہائی حصے میں, ویسے تو روزانہ ہی اللہ تعالیٰ رات کے آخری تہائی حصے میں باقاعدہ یہ اعلان کرتے ہیں کہ کوئی توبہ کرنے والا ہو تو میں توبہ قبول کر لوں, کوئی مغفرت مانگنے والا ہو تو میں اس کی مغفرت کر دوں, کوئی روزی مانگنے والا ہو تو میں اس کی روزی دے دوں, کوئی صحت مانگنے والا ہو تو میں اسے صحت دے دوں, کوئی عافیت مانگنے والا ہو تو میں اسے عافیت دے دوں, کوئی عزت چاہنے والا ہو تو میں اسے عزت دے دوں. یہ ہر رات کے آخری 1/3 حصے کے اندر من جانب اللہ اعلان ہوتا ہے, اور اس وقت جو دعا مانگتا ہے وہ رد نہیں ہوتی, قبول ہو جاتی. لیکن شب برات میں یہ فضیلت مغرب سے شروع ہو جائے گی, صبح صادق تک رہے گی, یعنی مغرب کے وسیع سے اللہ تعالیٰ کی رحمت متوجہ ہو جائے گی, اور جو بھی اللہ تعالیٰ سے اس وقت گڑ گڑا کے مغفرت مانگے گا, رحمت مانگے گا, روزی مانگے گا, انشاء اللہ تعالیٰ عطا ہوگی. چنانچہ تیسری فضیلت شب برات کی ہے, تیسری فضیلت شب برات کی ہے کہ اس رات میں اللہ تعالیٰ دعائیں قبول فرماتے ہیں. چنانچہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے, چنانچہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے مجھ سے فرمایا کہ عائشہ تم جانتی ہو اس رات میں کیا ہوتا ہے, اے عائشہ تم جانتی ہو شب برات میں کیا ہوتا ہے؟ میں نے کہا کہ اللہ اس کے رسول بہتر جانتے ہیں, آپ ارشاد فرمائیے کیا ہوتا ہے. فرمایا کہ اس رات میں ہر بچے کا نام لکھ دیا جاتا ہے جو آنے والے سال میں مرنے والا ہے, ہر اس بچے کا نام لکھ دیا جاتا ہے جو آنے والے سال میں مرنے والا ہوتا ہے, اور اس رات میں نیک اعمال اوپر اٹھائے جاتے ہیں, اوپر اٹھانے کا مطلب ہے قبول کیے جاتے ہیں. اس رات میں لوگوں کی روزی نازل ہوتی ہے, اس رات میں لوگوں کی روزیاں نازل ہوتی ہیں. حضرت عائشہ فرماتی ہیں کہ میں نے عرض کیا یا رسول اللہ یہی بات ہے نا کہ جنت میں کوئی بھی داخل نہ ہوگا مگر اللہ تعالیٰ کی رحمت سے. آپ نے 3 مرتبہ فرمایا ہاں کوئی شخص بھی جنت میں اللہ کی رحمت کے بغیر نہیں جائے گا, ہاں اللہ کی رحمت کے بغیر کوئی بھی جنت میں داخل نہ ہوگا. کہتے ہیں پھر میں نے عرض کیا حضور یہ بات بھی ہے نا کہ آپ بھی اللہ تعالیٰ کی رحمت کے بغیر جنت میں نہیں جائیں گے. تو یہ سن کر آپ نے اپنا ہاتھ سر پہ رکھا اور 3 مرتبہ فرمایا ہاں میں بھی جنت میں اللہ تعالیٰ کی رحمت کے بغیر نہیں جاؤں گا, میں بھی جنت میں اللہ تعالیٰ کی رحمت کے بغیر نہیں جاؤں گا. تو اس سے معلوم ہوا کہ اس رات میں تمام اہم اہم فیصلے کیے جاتے ہیں, اور وہ تمام فیصلے پہلے سے لوہے محفوظ میں لکھے ہوئے ہیں کہ 15 شعبان سے اگلے 15 شعبان تک, 15 شعبان سے اگلی 15 شعبان تک دنیا میں کیا کیا ہونا ہے, کس کو پیدا ہونا ہے, کس کو مرنا ہے, کس کی شادی ہونے والی ہے, کس کی شادی ٹوٹنے والی ہے, کس کو کتنی روزی ملنی ہے, کس کو نہیں ملنی, کس کو جاب ملے گی, کس کو نہیں ملے گی, کس کا کاروبار چلے گا, کس کا ٹھپ ہو جائے گا, کس کو صحت ملے گی, کون بیمار ہوگا, کون حج کرے گا, کون عمرہ کرے گا, کون مرے گا, کون جیے گا, کہ سارے فیصلے اس رات میں ہوتے ہیں. دلیل یہ حدیث اور دیگر احادیث اور قرآن کریم کی آیات ہیں جن سے یہ بات واضح ہوتی ہے. تو یہ رات کیا کہتے ہیں فیصلوں کی بھی ہے یہ رات. اس لیے اس رات کے اندر دعا مانگنی چاہیے, کیونکہ دعا اتنا اونچا عمل ہے. خدا کرے کہ ہمارے دل میں یہ بات آ جائے, دعا اتنا اونچا عمل ہے. حدیث میں آتا ہے کہ اس سے تقدیر بھی بدل جاتی, لوہے محفوظ کا لکھا ہوا بھی بدل جاتا ہے. ایسی زبردست چیز ہے یہ دعا, بشرطے کہ دعا دعا ہو, دعا مانگنی آتی ہو. اور دعا ہر مسلمان کو مانگنی آ سکتی, وہ یہ کہ پاک صاف ہو کر کے تمام گناہوں سے سچی توبہ کر کے حرام سے بچتے ہوئے, حرام کھانے پینے سے بچتے ہوئے, آداب دعا بجا لاتے ہوئے گڑ گڑا کر دل سے دعا کرے تو رد نہیں ہوتی دعا, ضرور قبول ہوتی ہے وہ دعا. اور یہ ہم میں سے ہر آدمی کر سکتا ہے. تو یہ آنے والی رات اس کام کے لیے بھی ہے کہ ہماری قسمت میں اگر موت لکھی ہے تو ہم گڑ گڑا کر دعا مانگیں کہ یا اللہ ہماری عمر میں برکت عطا فرما. تنگ دستی لکھی ہے تو دعا کریں کہ یا اللہ تنگ دستی کو دور فرما. اور ہم سب کے نہ جانے کتنے بے شمار کام اٹکے ہوئے ہیں اور ہم کوششیں کر کر کے بھی تھک گئے ہیں, اور بعض تو مایوس ہو گئے اور بعض مایوس ہونے والے ہیں یا مایوس ہو سکتے ہیں. اگر سچی دعا کریں, دل سے دعا کریں, گڑ گڑا کر دعا کریں تو انشاءاللہ ضرور قبول ہوگی یہ رات. اسی لیے لہذا اگر تقدیر میں کچھ اور لکھا ہے تو اللہ تعالیٰ اس پہ بھی قادر ہے کہ اپنی رحمت سے ہماری دعا مانگنے سے اس تقدیر کو بدل دیں اور جیسا ہم چاہتے ہیں ویسا لکھ دیں. کیونکہ تقدیر بھی تو اللہ پاک نے لکھی ہے, اللہ تعالیٰ تقدیر کے سامنے عاجز تھوڑی ہے. ہم ہیں عاجز, اللہ تعالیٰ ہے قادر. لہذا اگر دل سے دعا مانگی جائے تو ان شاء اللہ تعالیٰ تقدیریں بھی اللہ تعالیٰ تبدیل فرمانے پہ قادر ہیں. مراد تقدیر معلق کی تبدیلی ہے, مراد تقدیر معلق کی تقدیری ہے, تبدیلی ہے. لہذا یہ رات دعائیں مانگنے کی بھی ہے. اس لیے مغرب کے بعد بھی دعا مانگیں, عشاء سے پہلے بھی دعا مانگیں, مغرب کے عشاء کے فوراً بعد بھی دعا مانگیں, پھر اس کے بعد بھی دعا کرتے رہیں, سونے سے پہلے بھی دعا مانگیں, سو کر اٹھنے کے بعد بھی دعا مانگیں, اور تہجد میں بھی دعائیں مانگیں. ساری رات دعا مانگنے میں بھی گزاریں, یہ بھی اس رات کا خصوصی عمل ہے. اور چونکہ اس رات میں روزیاں نازل ہوتی ہیں, نہ صرف روزیاں نازل ہوتی ہیں, یعنی جس قسمت میں جو روزی اگلے سال کی لکھی ہے اللہ تعالیٰ اس سال اس رات میں وہ روزیاں کاغذ پہ لکھ کر کے فرشتوں کے حوالے کرتے ہیں کہ فلاں فلاں کو یہ روزی پہنچانی ہے, اور روزیاں اترتی بھی ہیں. لہذا اور باقاعدہ اعلان بھی ہوتا ہے کہ کوئی روزی مانگنے والا ہو تو روزی دے دیں. لہذا چیز کتنی بھی مہنگائی ہو اور کتنی ہی زبردست مہنگائی ہو, گھبرانے کی کوئی بات ہی نہیں, پریشانی کی کوئی بات نہیں, روزی دینے والے تو اللہ پاک ہیں. وہ مہنگائی کی حالت میں بھی بھرپور روزی عطا فرمانے پہ قادر ہیں اور دے رہے ہیں. جب دے رہے ہیں تو یہ رات مانگنے کی بھی ہے کہ اللہ اپنی رحمت سے مہنگائی دور فرما, اور اگر مہنگائی کا دور ہونا مقدر نہیں ہے تو یا اللہ مہنگائی بھلا سے رہے مگر ہماری تمام ضروریات عزت و عافیت کے ساتھ, سہولت اور آسانی کے ساتھ ہمیں عطا فرما. اس کی دعا مانگے. اس کے لیے بھی حضرت علی رضی اللہ تعالیٰ عنہ کی روایت ہے. حضرت علی رضی اللہ تعالیٰ عنہ سے مروی ہے, وہ فرماتے ہیں کہ جب شعبان کے 15ویں رات ہو تو تم رات میں نماز کے اندر کھڑے رہو, یعنی رات بھر عبادت کرتے رہو, اور رات گزرنے کے بعد صبح نفلی روزہ رکھو. اس سے ایک عمل یہ معلوم ہو گیا, اس لیے کہ اللہ تعالیٰ غروب آفتاب ہی سے دنیا والے آسمان کی طرف خصوصی توجہ فرماتے ہیں. اور فرماتے ہیں, ہے کوئی مغفرت طلب کرنے والا کہ جس کی میں مغفرت کر دوں, ہے کوئی روزی طلب کرنے والا کہ میں اس کی روزی دے دوں, ہے کوئی مصیبت زدہ جس کی مصیبت دور کر دوں. صبح صادق تک یہی اعلان ہوتا رہتا ہے. لہذا اس سے معلوم ہوا کہ یہ رات اپنے جملہ مقاصد حسنہ کے مانگنے کی رات ہے. یہ हर आदमी जो उसके दिल में नेक तमन्नाएं हैं, नेक आरजुएं हैं, नेक इरादे हैं, नेक काम है, बस सारी रात मांगे। अब आखिर में दस्तूरुल अमल कि हम ये रात कैसे गुजारें, तो आसान तरीका ये है कि एक तो एक है मुस्तहब अमल, वो ये कि असर के बाद या असर से पहले गुस्ल कर लें, कपड़े भी तब्दील कर लें तो अच्छा है, लेकिन ये ज़रूरी नहीं है, बेहतर है खाली। इसके बाद मगरिब की नमाज मस्जिद में जाकर जमात से पढ़ें। ख़वातीन अपने घर के अंदर अव्वल वक्त में, मुस्तहब वक्त में मगरिब की नमाज पढ़ें और फिर अव्वाबीन पढ़ें। अव्वाबीन वैसे तो आम तौर पर 6 रकतें हैं, लेकिन हुजूर से 20 रकत पढ़ना भी साबित है, तो इस मुबारक रात में 20 रकत अव्वाबीन पढ़ लें, आराम आराम से, आराम आराम से, जल्दी जल्दी नहीं, उठक बैठक नहीं करें, आराम और इत्मीनान से 20 रकात अव्वाबीन की पढ़ें। और इसके बाद फिर शाम की तस्बीहात और शाम के जो मामूल आते हैं यानी दुआओं के, वो पूरे कर लें। इस दौरान दुआ भी करते रहें, इस दौरान दुआ भी करते हैं, इस तरह इशा तक बराबर इबादत में मशगूल रहें, ये सबके लिए आसान है। फिर इशा की नमाज बाजमात पढ़ें, और इशा की नमाज के बाद 2 सुन्नतों के बाद बजाय 4 नफिल पढ़ने के सलात तस्बीह पढ़ लें। सलात तस्बीह तो खुद सरापा बायस मगफिरत है, और ये रात भी सरापा मगफिरत है, तो मगफिरतें जमा हो जाएंगी, इंशाल्लाह 2 मगफिरतें जमा हो जाएंगी, तो इंशाल्लाह बेड़ा पार है। तीसरा सलात तस्बीह पढ़ लें, और वितर के बाद 2 नफिल में छोटी सलात तस्बीह पढ़ लें, और छोटी सलात तस्बीह यह है कि 2 रकात नफिल पढ़ें, और 2 रकात नफिल में कहीं भी 10 मरतबा सुभान अल्लाह, 10 मरतबा अल्हम्दुलिल्लाह, 10 मरतबा अल्लाह होकर पढ़ लें, ये छोटी सलात तस्बीह है। इसकी फजीलत यह है कि इसके बाद जो दुआ मांगो कबूल हो जाती है, वो रद्द नहीं होती। वो तो भाई बड़ी सलात तस्बीह भी पढ़ लो, छोटी सलात तस्बीह भी पढ़ लो, इसके बाद फिर अपने और तस्बीहात और जिक्र कर लो, तिलावत कर लो, और तिलावत करके खूब दुआएं मांग के अपने घर चले जाओ। क्योंकि मस्जिदों के अंदर इज्तिमाई इबादत जो है ये मनकूल नहीं है और अफजल भी नहीं है। अफजल यही है कि नफली इबादत जहां तक हो सके अव्वल तो इनफरादी हो, सानियन अपने घर के अंदर हो तो अफजल है। फिर अपने घर जाएं, घर वालों को भी उनको भी ये सब फजाइल सुनाएं बताएं, और उनको भी इबादत में लगाएं, और उनको भी तस्बीहात, उनसे भी तस्बीहात पढ़वाएं, बच्चे बच्चियां भी तस्बीहात पढ़ें, नवाफिल पढ़ें, तिलावत करें, दुआएं मांगें, और फिर जल्दी से सो जाएं, जल्दी से सो जाएं ताकि 3 बजे उठ जाएं, या बहुत ज़रा और लग जाए तो 4 बजे उठ जाएं। अब 4 बजे उठ करके अब तहज्जुद की नमाज पढ़ें और कुछ तस्बीहात पढ़ें, और फिर खूब गिड़ गिड़ा के दुआएं करें। आसान तरीका यह है कि मुतरजम मुनाजात मकबूल ले लें। आसान यह है कि मुतरजम मुनाजात मकबूल मुतरजम ले लें और उसका तर्जुमा अल्लाह ताला से मांगे। और मजीद आसानी के लिए यह कि मेरा किताब चाहे दुआए वालेहाना, उसका नाम है दुआए वालेहाना, ये मुनाजात मकबूल की अरबी दुआओं का उर्दू में आसान तर्जुमा है। ये बस ये किताब चाहे ले लें और ध्यान से तवज्जो से गिड़ गिड़ा कर मांगे, और मांगते रहें तो खुद ही आपको आपका दिल गवाही देगा कि भाई दुआएं मेरी लग रही हैं और इंशाल्लाह कबूल हो रही हैं। इस तरीके से तहज्जुद के वक्त को अल्लाह ताला की दुआ में और जिक्र में गुजारें, और फिर फजर की नमाज जमात से पढ़ें, और अगले दिन का रोज़ा रख लें। अगर कजा रोजे ना हो तो अगले दिन का रोज़ा रख लें। लो भाई ये दस्तूरुल अमल है। ये कोई खास इबादत किसी खास तरीके से साबित नहीं है, उससे परहेज करें। अल्लाह ताला मुझे भी और आपको भी इन तमाम आदाब के साथ और इन सबे बरात नसीब फरमाए, और इसके जो फजाइल हैं अल्लाह ताला सारे ही हमको और मुसलमानों को अता फरमाए। वाकि दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। اللهم لك الحمد لا نحصي ثناء عليك انت كما اثنيت على نفسك اللهم لك الحمد لا نحصي ثناء عليك انت كما اثنيت على نفسك اللهم صل على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد وبارك. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا يا ارحم الراحمين يا رب العالمين يا حي يا قيوم يا ذا الجلال والاكرام. ہم سب کی کامل و مکمل مغفرت فرما. یا اللہ ہم سب کے اگلے پچھلے چھوٹے بڑے خفیہ علانیہ سارے گناہ معاف فرما. یا اللہ ہمیں رجب اور شعبان کے مہینے میں برکت عطا فرما اور اپنی رحمت سے شعب برات اور رمضان شریف کا مہینہ ضرور بضرور نصیب فرما. یا اللہ شعب برات رمضان شریف کا مہینہ ہم سب کو نصیب فرما. ان میں اپنی عبادت و طاعت کی توفیق عطا فرما. گناہوں سے سچی توبہ کی توفیق عطا فرما. زیادہ سے زیادہ ذکر و تلاوت کی توفیق عطا فرما. یا اللہ ذکر و تلاوت کی توفیق عطا فرما. صدقہ خیرات کی توفیق عطا فرما. تمام کارہائے خیر کی توفیق عطا فرما. آپس کے معاملات کی وجہ سے جو رنجشیں ہو گئی ہیں یا اللہ ہمیں سمجھ عطا فرما, عقل عطا فرما. یا اللہ اور ہمیں اپنے معاملات صاف اور صحیح کرنے کی توفیق عطا فرما اور دلوں کے کینے اور بغض کو نکال کر صاف کرنے کی توفیق عطا فرما. یا اللہ ہر خیر عطا فرما, ہر شر سے پناہ عطا فرما, خاتمہ کامل و خالص ایمان پر فرما. یا رحم الراحمین, جو جو مسلمان و خواتین و حضرات جہاں جہاں یہ بیان سن رہے ہیں سنیں گے. www.dasqur'an.com